السلام عليكم ورحمة الله. نحمده ونصلي ونسلم على رسوله الكريم. بعد الأمر والصلاح، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وما خلقت الجن والإنس إلا ليعبدون. وقال تعالى في مقام آخر: يسألونك عن الروح قل الروح من أمر ربي وما أوتيتم من العلم إلا قليلا. صدق الله العظيم. محترم بزرگوں، عزیز ساتھیوں، پردہ نشین بہنوں، آج دو سبق دینے کے لیے، چونکہ دوسری ریاستوں کے بھی کچھ خصوصی احباب تشریف فرمائے، اسی لیے ہماری اخلاق کی ذمہ داری ہوتی ہے کہ کچھ باتیں جس طرح آپ تک پہنچانا ضروری ہے، اسی طرح اور ریاستیں بلکہ پوری دنیا کے انسانوں تک پہنچانا ضروری ہے. حسب معاملہ آدمی ذمہ دار ہوتا ہے. ان دو اسباق میں سے سادہ سبق ہے، کوئی ہم قرآنی آیات کی تشریحات یا حدیث روایات کی تفصیلات، ان ضمنیات کو شریک، بلکہ اصل وہی ہے لیکن صرف تضمنات سے کام لیں گے، اشارتاً نظر کر دیں گے. ایک سبق یہ ہے کہ اللہ کو پہچاننے کا طریقہ کیا ہے. ایک سبق یہ دینا ہے، اور دوسرا سبق یہ دینا ہے کہ روح کی تفصیلات کیا ہے. چونکہ دونوں کے دونوں ہم سادہ زبان میں کر رہے ہیں، اسی لیے آپ کو سمجھ میں ضرور آ جائیں گی، لیکن اگر آپ اس کو ہمیشہ کے لیے یاد رکھ لیں گے تو بہت بہت بڑی بات ہوگی. اور یوں سمجھیے کہ جہاں بڑے بڑے لوگ ان باتوں کو سمجھانے سے عاجز ہوتے ہوئے نظر آتے ہیں، وہاں ان شاء اللہ تعالیٰ آپ اتنا مقصد تک ان تک بات پہنچا سکیں گے اور خود ان چیزوں کے استعمال بھی کر سکیں. پہلا مسئلہ یہ ہے کہ اللہ کو کیسے پہچاننا چاہیے. والد رحمت اللہ علیہ کسی بھی چیز کو اللہ کی پہچان کا عنوان بناتے تھے. مثال کے طور پر صدری ہوتی تو صدری ہی کو عنوان بنا لیتے، تو رومال ہوتا تو رومال ہی کو عنوان بنا لیتے، ہاتھ میں اگر ماں کی سرکاری کی ڈبی ہوتی تو اسی کو اپنا عنوان بنا لیتے، ہاتھ میں اگر قلم ہوتا تو اسی کو عنوان بنا لیتے. حضرت کو بیانات کے لیے یہ کتاب دیکھنا ہے، وہ کتاب دیکھنا ہے، یہ سچویشن نہیں تھا حضرت کا. اللہ تعالیٰ نے حقیقتیں سب تک کھول دی تھی، کیوں ان کے لیے ایسا محسوس ہوتا تھا کہ روحانی لائن کے اعتبارات ان کے سامنے سب بسب جی بالکل سب باندھے کھڑے ہیں خادمانہ طور پر، ایسا محسوس ہوتا تھا ان کے کلام. اسی انہیں سے استفادہ چونکہ ہوا ہے، اس لیے تو بنیادی باتیں سن لو. آج ہم ایک رومال کی مثال لیتے، غور سے سن لو، رومال کی مثال لیتے. پہلی چیز یہ جاننا چاہیے کہ ایک ہوں میں اور ایک ہے یہ رومال. رومال سبھی جانتے ہیں، میں شخص سبھی جانتے ہیں، اللہ کا بندہ حضور کا امتی سبھی جانتے ہیں. اس حد تک جان پہچان ہوتی ہے کہ یہ چیز بلاتے ہیں، یہ چیز بلاتے ہیں، یہ چیز بلاتے ہیں. मेरे दोस्तों, अल्लाह को पहचानने की पहली तरकीब ये है, यानी दसियात का पहला हिस्सा ये है कि इस रुमाल से अपना ताल्लुक या अपना इस रुमाल से ताल्लुक, ताल्लुकात क्या है। ताल्लुकात तो बहुत होते हैं, लेकिन अगर आप पांच निस्बतों को याद रख लेंगे तो और चीजों को समझना बहुत 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 आसान हो जाएगा। पांच निस्बतों को याद रखें, याद नहीं किए तो याद कर ले, मुजाकरा नहीं हुआ है तो मुजाकरा कर ले, आप अपने बीवी बच्चों को सुना ले, या अपने घर के बड़े छोटे लोगों तक इस बात को पहुंचा देगा, इससे इंशाल्लाह ताला बड़ा फायदा हो जाएगा। इसको याद करें, इस रुमाल से मेरे और मेरे इस रुमाल के साथ ताल्लुकात की पांच निस्बतें हैं, या पांच ताल्लुकात है, या पांच कनेक्शंस है, या पांच निस्बतें हैं। तो ये आप आपका जमीर जिन अल्फाज के साथ आवाज दे रहा है उसको तो कबूल करके कर दे रही है। सबसे पहले ताल्लुक है, मैं इस रुमाल का बनाने वाला हूं और ये रुमाल मेरा बनाया हुआ है, ये पहली निस्बत, पहला ताल्लुक, पहला रामिदा, पहला कनेक्शन, मैं इस रुमाल का बनाने वाला हूं, जाहिल हूं, खालिकियत के मफहूम को उठाने के लिए मैं इस रुमाल का बनाने वाला हूं और ये रुमाल मेरा बनाया हुआ है। एक बात, दूसरा ताल्लुक, मैं इस रुमाल का मालिक हूं, मैं इस रुमाल का मालिक हूं और ये रुमाल मेरा ममलूक है, मैं मालिक हूं, ये ममलूक है। तीसरा ताल्लुक, मैं इस रुमाल पर हुक्म चलाता हूं, मैं इस रुमाल का हाकिम हूं, मैं इस रुमाल का हाकिम हूं, ये रुमाल मेरा महकूम है, ये रुमाल मेरा महकूम है। चौथी निस्बत, मैं इस रुमाल की तरबियत करता हूं, मुझ में रुबूबियत का जलवा है, मैं इसकी परवरिश करने वाला और ये मेरी परवरिश में रहता है, मैं तरबियत का करने वाला, परवरिश अंजाम मेरी जिम्मेदारी पर, मैं परवरिश करने वाला और ये मेरा मरबूब है, मरबूब जिसकी रुबूबियत करते हैं, जिसकी परवरिश की जाती है उसको मरबूब बोलते हैं, अल्लाह वालों की जुबान। चौथा ताल्लुक है ना, पहला ताल्लुक बनाने का, दूसरा ताल्लुक मिल्कियत का, तीसरा ताल्लुक हुकुम का। मिसाल के तौर पर आप धोने जा रहे हैं तो क्या नको बोलना जाओ, या अगर मैं पालना चाहता हूँ तो मैं निजी साथ में नहीं बदल जाता, बोलता क्या? मैं शमला बांधना चाहता हूँ तो इनकार करता है क्या? जिला अगर तार पर डालूंगा तो सुखता रहेगा, बिकने के लिए तैयार, सुखने के लिए तैयार, पहनने भी पहने जाने के लिए तैयार, बांधे जाने के लिए तैयार, हिलाने के लिए तैयार, हवा में उड़ने के लिए तैयार। हुक्म की जो निस्बत भी लगती रहे ये वो हुक्म पूरा पूरा होता रहेगा। और परवरिश का निजाम का क्या मतलब? जब ये महिला होता है तो धो लेता हूँ, फट जाता है तो सी लेता हूँ, ये मतलब होता है परवरिश का। एक जरूरत लाइन लाइनिंग देने के लिए चार ताल्लुक, पहला ताल्लुक बनाने का, दूसरा ताल्लुक मिल्कियत का, तीसरा ताल्लुक हाकिमियत का, चौथा ताल्लुक रुबूबियत का, तरबियत का, परवरिश का, और पांचवा ताल्लुक मैं इसका सब कुछ हूँ और ये मुझ पर बिल्कुल कुर्बान है, मुझमें माबूदियत की शान है और इसमें अब्दियत की शान है। मुझमें माबूदियत का जलवा और इसमें आबदियत तरबियत की शान है। ये पांच ताल्लुकात है। मजाइल ये मजहूल, मसाने ये मसनू, माले ये ममलू, मैं हाकिम ये महकूम, मैं मुरब्बी ये मुरब्बा, मैं तरबियत करने वाला ये तरबियत पाने वाला, मैं परवरिश करने वाला ये परवरिश पाने वाला, मेरे अंदर उरूजियत की शान और इसके अंदर अब्दियत की शान, ये पांच कनेक्शन समझ में आ जाने के बाद रुमाल को हटा देना, ये दूसरी जस्ट है, दूसरी छलांग है। रुमाल को हटा देना, खुद को रुमाल की जगह पे रख लेना, खुद को रुमाल की जगह पर रख लेना, और आप जिस मरहले से गुफ्तगु कर रहे हैं उस मरहले पर अल्लाह ताला की जाती मुबारक को सुनेगा। फहम है इसके लिए, फहम के लिए, फहम के लिए। रुमाल जिस दर्जे पर था खुद को उस दर्जे पर रखना, और हम जिन निस्बतों के साथ थे उस जगह अपने को हटाकर अल्लाह ताला की जाती मुबारक को समझ लेना। और समझने की तरकीब यूं कायम होती है, क्या है? अल्लाह मेरे बनाने वाले यानी खालिक और मैं उनकी मखलूक, अल्लाह मेरे बनाने वाले खालिक मैं उनकी मखलूक, मैं उनका बनाया हुआ, वो जाइल मैं मजऊल, वो फाइल मैं मफ़ऊल, वो खालिक मैं मखलूक, वो सानेह मैं मस्नू। पहला ताल्लुक वो बनाने वाले मैं बनाया हुआ, दूसरा ताल्लुक जी वो मालिक मैं ममलूक, वो मालिक मैं ममलूक, वो मालिक मैं ममलूक, तीसरा ताल्लुक वो हाकिम मैं महकूम, वो हाकिम मैं महकूम, अल्लाह हाकिम मैं महकूम। कुरानी आयात के जीवन ही में है, मुझे जरा जेली दफात है हलाल अहुल खल्क वल्लम, अल्लाह वो खालिक कुल्ली शय, लहुल मुल्क व इलैही तुरजऊन वगैरह वगैरह, लिल्लाहिल अमर मिन फौक व मिन बाद वगैरह, अल्लाह खालिक कुल शय, अल्लाह खालिक हम मखलूक, लिल्लाह मा फिस समावात व मा फिल अर्ध व मा
لہو ما فی السماوات و ما فی الارض و ما بینهما تتسرا، سب اسی کا ہے. اللہ مالک میں مملوک، اللہ مالک میں مملوک، ٹھیک رہتا اللہ علیہ السلام بھی احکم الحاکمین، اللہ حاکم محکوم، اللہ حاکم محکوم. چوتھا تعلق اللہ رب میں مربو. چوتھا تعلق الحمد للہ رب العالمین، اللہ رب میں مربو، اللہ رب میں مربو. پانچواں تعلق اللہ الہ اور میں عبد. سمجھ گیا اللہ یہ سمجھ میں آ گئی. اب ایک تیسری چھلنگ لے دینا ہے، بس ختم ہو گئی، چاپٹر کلوز. جس کی جیسی پہل ہوگی اتنا قبول کر لے گا. تیسری چھلنگ کیا ہے؟ خود کو ہٹا کر کائنات کے ہر ذرے کو رکھ دینا. بس یہ تیسری چھلنگ ہے، اللہ جہاں ہے وہی رہیں گے. خود کو ہٹاؤ، زمین کو، آسمان کو، چاند کو، سورج کو، ستاروں کو، ہواؤں کو، خلاؤں کو، دریاؤں کو، جنات کو، شیاطین کو، فرشتوں کو، صالحین کو، شہداء کو، صدیقین کو، انبیاء کرام علیہ الصلوۃ والسلام کے ذوات قدسی صفات کو، ملکوتی نظام کو، جنت کو، جہنم کو، ٹوٹل کل کو اپنی جگہ پر رکھو اور اللہ کی پانچ نسبتیں یاد کرو. بات ہوگی بیٹھا، خود کو ہٹاؤ، دنیا کے ہر ذرے پر کیسے باشد رتبے کا فرق سراغ ہوگا، مرتبے کا فرق سراغ ہوگا، ورنہ توحید نہیں سمجھ میں آئے. توحید کو سمجھنا مشکل ہو جائے. اگر آپ یہ نکات کو سمجھ لیں گے تو توحید دودھ کا دودھ اور پانی کا پانی کی طرح سمجھ میں آ جائے، پانی پانی کی طرح سمجھ میں آ جائے، دودھ کی طرح سمجھ میں آ جائے. اور جس شخص قبول کرنا ہے علم کو اسی سطح سے قبول کیجیے، مگر اللہ کو پہچاننے کا سب سے آسان طریقہ ہے. نسبتیں یاد ہو گئی، خالق، مالک، حاکم، رب، معبود. اللہ میرے خالق، مالک، حاکم، رب، معبود. اللہ زمین اور آسمان کے خالق، مالک، حاکم، رب اور معبود. اللہ عرش اور فرش کے خالق، مالک، حاکم، رب، معبود. اللہ انبیاء کرام علیہ الصلاۃ والسلام کے خالق، مالک، حاکم، رب، معبود. اللہ جنت اور جہنم کے خالق، مالک، حاکم، رب اور معبود. اب بھی سمجھ میں نہیں آ رہا ہے کا کوئی مفہوم نہیں ہے. اتنی آسان ترتیب سے اللہ کی ذات مبارک کو سمجھنے کی. اور جس طرح آپ نزاکتوں کے ساتھ غور کریں گے عنوان اسی طرح سے اٹھے گا. جو سوالات آپ کے ذہن میں پیدا ہوں گے وہ وجہ ہوں گے. آپ ان کی رعایتوں کے ساتھ چلیے، ان کے جوابات بھی تلاش کرتے رہیے. کبھی کتابیں مل جائے گا، کبھی کسی مذاکرے میں مل جائے گا، کبھی کسی گفتگو میں مل جائے گا، کبھی ہماری کتابوں میں مل جائے گا، یا کبھی اللہ والوں کی کسی کتاب میں ملے گا، بہرحال مل جائے گا. اس مفہوم کو ادا کیا ہے قرآن نے، حضور اکرم صلی اللہ علیہ وسلم نے. کیا حضرت کرن نبی کے جن پانچ جملے یاد رکھ لیجیے، سہولت ہو جائے. لا خالق الا اللہ، پیدا کرنے والے اللہ کے سوائے کوئی نہیں. لا مالک الا اللہ، مالک حقیقی اللہ کے سوائے کوئی نہیں. لا حاکم الا اللہ، حکم چلانے والے اللہ کے سوائے کوئی نہیں. حقیقی حکم، اصلی حکم، ذاتی حکم، کلی حکم. یہ غلط فہمی میں نہ پڑے آپ، خالی خوش فہمیاں یا غلط فہمیاں اتنا ہی ہے، باقی سمجھنا چاہے تو مطلب بہت آسان ہے. ایک مرتبہ حضرت کے سامنے کسی نے کہا، پیارے صاحب دنیا بھر کے حکم چل رہے نا. ارے دنیا بھر کے حکم کیا چلاتا رہے، اتنا تو کر دیکھیں گے. तेरे सीने में धड़कने वाले दिल को जरा आर्डर तो नोटिस कर कि 50 वर्ष 60 साल से धड़क रहा है, एक 5 मिनट ठहर जाओ। क्या हुकुम 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 लगाता है रे, हुकुम 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 करता है। मेरे सीने में उसके कब्जे में दिल भी मेरा नहीं पराया है, मेरे सीने में उसके कब्जे में दिल भी मेरा नहीं पराया है। जो माल आपके अख्तियार मेरे अख्तियार है उस पर आप हुक्म चला दें। बूढ़े लोगों से हम गुजारिश करेंगे कि आज रात को हुक्म नाफिज करो कि हर बाल काला हो जाना, देखो देखेंगे कितनी जवानी आती है। हो सकता है दम है हुक्म चलाते, कोई हुक्म हुक्म की कोई नस्बत है कि क्या है क्या? लग के चंद नस्बतें लगी भी रहती है उसकी वजह से गुरूर में न जाएगी। अल्लाह ताला का शुक्र अदा कीजिए और नस्बतों को याद कीजिए। ला खालिक इल्लल्लाह, ला मालिक इल्लल्लाह, ला हाकिम इल्लल्लाह, ला रब इल्लल्लाह, ला माबूद इल्लल्लाह, ये पुराने पीर के अल्फाज है। ला खालिक इल्लल्लाह, ला मालिक इल्लल्लाह, कादरियत के अल्फाज है। ला हाकिम इल्लल्लाह, ला रब इल्लल्लाह, ला माबूद इल्लल्लाह। इसलिए ला इलाहा इल्लल्लाह ये तरतीब चूंकि है इसलिए ला इलाहा इल्लल्लाह ये समझा रहे हैं। तो कादरियत नहीं तो कहेगी कादरी है, वो एक कमाल की बात। ला इलाहा इल्लल्लाह या यूहन्ना कुलू ला इलाहा इल्लल्लाह, तुम लोग किस बुनियाद पर आका ने कभी भी की जमाना दी थी, किन नस्बतों पर अल्लाह के रसूल ने शाही जमा जन्नत के अंदर जमानत की शहादत दी है? कौन से वो लोग प्यारे और रोबान कल्फाज है कि सिर्फ एक ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह के 12 हरफों पर मुश्तमिल अल्लाह ताला का कलाम, अल्लाह के रसूल के कलाम, फिक्हे ज़ाहिरी फिक्हे बातिनी और दुनिया भर के किताबों का खुलासा अल्लाह ने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के वास्ते से 2 जुमलों के अंदर दिया ताकि दुनिया को बताया जाए कि जन्नत में जाने का रास्ता ये पटरियां है, पटरियां इस्लाम की है। ट्रेन जाना है पटरी पे, कौन सी पटरी? पटरी एक होती दो पटरियां, दो रहते शुमार करते। एक पटरी है ला इलाहा इल्लल्लाह और दूसरी पटरी है मुहम्मद रसूलुल्लाह। इसके सिवाय कोई और रास्ता नहीं है मंजिल तक जाने का, इसके सिवाय कोई और रास्ता नहीं है मंजिल तक जाने का। बीच में एक्सीडेंट भी नहीं होना, हाँ वो भी देखने का है। बीच में एक्सीडेंट का भी इम्कान है जी, धुआं लगने का भी इम्कान है, आग लगने के भी खदशात हैं। इसी तरह ईमान को भी खतरात लगे हैं हर हर लम्हा। इसीलिए अपने ईमान को बचाने की मेहनत करना इस दौर की सबसे नाजुक मेहनत है। कदम कदम घर में देखो तो आफते, बाजार में देखो तो आफते, बाप जी सरकारी दफातर में देखो तो आफते, मदारिस और मकाटी में देखे तो आफते, जगह 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 सिवाय मुसीबतों के कुछ नहीं है। आजमाइशों में घिरी हुई है जिंदगी, तो सीधा साधा अंदाज अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो कलिमा दिया, तैयब से तैयब, पाक से पाक, कुफर से पाक करता है, शिर्क से पाक करता है, निफाक से पाक करता है, इर्तिदाद से पाक करता है, कुफरियात और शिर्कियात से पाक करता है, गंदगी और नजासत से पाक करता है, पाकीज़ा बनाता है, इतना पाकीज़ा बनाता है अल्लाह जमील युहिब्बुल जमाल बता देता है। अल्लाह के नबी ताहिर भी है मुतहर भी है, अल्लाह के नबी अबू ताहिर भी है अबू मुतहर भी है, अल्लाह के नबी ताहिर भी है मुतहर भी है। अल्लाह के अल्लाह भी पाक है, अल्लाह के रसूल भी पाक है, हमको भी पाक बना देता है। अल्लाह और रसूल से राबिते और कनेक्शन के लिए बस ये कलमों पढ़ते रहे, नफरते रहे, नफरते रहना, यहाँ तक कि अल्लाह को रहम आ जाए और प्यार आ जाए कि बस बस। हजरत कारी हकीम उल इस्लाम कारी तैयब साहब रहमतुल्लाह अलैह फरमाते हैं कि अल्लाह लफ्ज अल्लाह इतना वजनी इतना वजनी इतना वजनी है कि दुनिया भर के दफातर अगर मासियत और सियाहकारियों से पुर है। तो हदीस की रोशनी में बताया गया है کہ اللہ کا نام اتنا وزنی ہوگا کہ سارے زمین اور آسمانوں کے برابر کالے دفاتر ایک لکھ ختم ہو کے ختم ہو جائیں گے, اور یہ نورانی نظام اٹھے گا اور لا الہ الا اللہ محمد رسول اللہ کی بنیاد پر اس کو جنتی بنا دیا جائے گا. حدیثوں کی روشنی میں حدیث سنا تھا پوری, آج نہیں, آج اور ایک سبق باقی ہے, ایک سبق ہوا دوسرا سبق باقی. لا الہ الا اللہ محمد رسول اللہ کے ذریعے سے پہلی بات یہ ہے کہ بھائی اللہ کو پہچاننے کا طریقہ, ایک رومال سے اپنی پانچ نسبتیں, دوسرا درجہ اپنی اپنی جگہ پر رومال, رومال جی اپنے کو رومال کی جگہ پر رکھنا, اور ہم جس سطح سے گفتگو کر رہے تھے اس سطح پر اللہ تعالیٰ کو سمجھنا تاکہ پیمائش میں آسانی ہو, تسکیل ہو. تیسری چھلنگ یہ ہے کہ اپنے کو ہٹا لیا جائے, دنیا کے ہر ذرے کو سامنے رکھا جائے اور اللہ اور واسب اللہ کا فرق اور غیر اللہ کا فرق سمجھا جائے, اور ان پانچ حکمتوں کو یاد کیا جائے تاکہ اللہ جلدی سے سمجھ میں آ جائے. ارے کتنا عجیب ہے اللہ, کتنا عظیم ہے اللہ, کتنے شاندار ہیں اللہ, اور کتنے مفوق ہیں اللہ, کتنے حکیم مطلق ہیں اللہ, کیسے وجود محض ہیں اللہ, کیسے ان کے عالی شان ہیں. ہاں میرے دوست, دوسرا سبب یہ ہے کہ اللہ پاک نے قرآن مجید میں روح کے بارے میں فرمایا ہے کہ لوگ روح کے بارے میں سوال کرتے ہیں. ہاں لیکن اللہ کہا کہ آپ یہ کہہ دیجئے محمد صلی اللہ علیہ وسلم یہ امر رب ہے, امر بولے تو حکم, حکم کن کی نسبت, ہو کی ایک نسبت ہے. کون دیتے ہیں؟ اللہ. کس کو دیتے ہیں؟ جسمانی ڈھانچہ تیار ہو جانے کے بعد ان امر رب. لیکن جتنا علم انسانوں کو دیا گیا ہے تھوڑا ہے, تھوڑا بہت تھوڑا, بہت تھوڑا بہت تھوڑا. آپ کتنا ہی وہ کتنا ہی بڑا سمجھا جائے اللہ کے علم کے مقابلے میں تھوڑا ہے. اتنا ہی بڑا سمجھا جائے, بڑا سمجھا جائے اللہ کے علم کے مقابلے میں تھوڑا ہے. ان تفصیلات کو اس وقت ذکر نہیں کر رہے ہیں, صرف یہ ذکر کرنا ہے کہ وہ جو روح والی جو نسبت لگی ہوئی ہے نا, کہاں لگا ہوا ہے؟ وہ اپنے ساتھ ہے. ایک تو یہ کہ دنیا کے ذرے کے ساتھ ہے, لیکن اپنی نسبتوں کو یاد کرنا ہے, خاص طور سے اپنے کو پہچاننے کے لیے چیز ضروری ہے, روحانی اسباق میں سے ضروری ہے. ہمارا جو جسم ہے نا, ہم خالی جسم نہیں ہیں, دو چیزیں ہیں, ایک جسم دوسرے روح. چیزیں تو بہت سی ہیں, بیسوں سینکڑوں ہزاروں لاکھوں چیزیں ہیں انسان میں, لیکن ایک نسبت آزاد کر لو, جسم اور روح دونوں کا مجموعہ ہے. غور سے سنو ورنہ پھر دقت ہوگی, سبق کے سمجھنے میں تکلیف ہوگی. یہ جسم اور روح کا نظام بھی بڑا عجیب ہے, اور اللہ والوں کی باتیں بھی عجیب ہیں. جسمانی جسم اور روح کے تقاضوں کی تکمیل کا نام زندگی, جسم اور روح کے تقاضوں کی تکمیل کا نام زندگی. جسم اور روح کی جو دو نسبتیں ہیں نا, ان دو نسبتوں کو خصوصیت کے ساتھ ذرا تقابلی طور پر بھی دیکھنا ہے. صرف جسمانی تقاضوں کی تکمیل, صرف جسمانی تقاضوں کی تکمیل حیوانی زندگی, صرف روحانی تقاضوں کی تکمیل ملکوتی زندگی, صرف جسمانی تقاضوں کی تکمیل حیوانی زندگی, صرف روح کے تقاضوں کی تکمیل ملکی اور ملکوتی زندگی, دونوں کا جامع انسانی زندگی, دونوں کا جامع انسانی زندگی ہے. اس وقت دونوں کا نظام کرتے ہیں ہمارے آپ کام, خالی ایک ہی غذا نہیں دیتے, دونوں غذائیں دے کے بھی جاتے ہیں آپ لوگ. دونوں کا جامع انسانی زندگی ہے. اس جامعیت میں جتنا کمال ہوگا زندگی اتنی ہی کامل ہوگی. اس جامعیت میں جتنا نقص ہوگا زندگی اتنی ہی ناقص ہوگی. اس جامعیت میں جتنا کمال ہوگا زندگی اتنی کامل ہوگی. اس میں جتنا نقص ہوگا زندگی اتنی ہی ناقص ہوگی. دیکھو جس جسم کا تعلق ہے مٹی سے, جسم کا تعلق ہے مٹی سے, اور روح کا تعلق ہے نور سے, نور سے, نور سے. جسم کا تعلق ہے مٹی سے اور روح کا تعلق ہے نور سے. جسم کا رہبر عقل ہے. جسم کا جو گائیڈ, جو گائیڈ کرتی ہے جسمانی نظام کو, جسم کا رہبر عقل ہے اور روح کا رہبر عشق ہے. عاشقی, عشق, ہاں واش, وہ نوجوانوں کی نئی عاشق ہے, نہیں پرانی عاشق اللہ والوں. جسم کا رہبر عقل ہے, روح کا رہبر عشق ہے. عشق الہی, عشق رسول, عشق محمد, عشق مصطفیٰ, عشق انبیاء, عشق محمدی, عشق رسالت محمد صلی اللہ علیہ وسلم. وہ جتنا کامل ہوگا اتنی تیز, ہاں گاڑی اتنی تیز جائے. اور جسم کے احکام و آثار حاضر ہے, ظاہر ہے. روح کے احکام و آثار غائب ہے اور باطن ہے. جسم کے احکام و آثار حاضر ہے, ظاہر ہے. روح کے احکام و آثار غائب ہے اور باطن. جسم کا محقق سائنسدان اور فلسفی ہے. جسم کا ریسرچ, جسم کا محقق سائنسدان اور فلسفی ہے, اور روح کا محقق صوفی ہے. اے صوفی, صوفی, اللہ والے, اللہ والے, اے اللہ, اے اللہ, اے اللہ والے, اللہ والے, با کمال, با کمال, یہ جو بولتے ہیں نا, وہ ہے نا, وہ روح کا ریسرچ کرے تو انہوں اللہ والے ہے نا. اب نہیں تو پھر اللہ والے نہیں ہوتے, انہوں دکھ رہا ہے کام کچھ اور ہے. سمجھ رہے بھائی؟ ہاں ہاں, دکھ نام ہے عطر کی دکان, اندر بیچ رہے ہو گوبر, تو آپ دیکھ لینا چاہیے کہ کیا شکل بنے گی. بات ہے ظاہر جو ہے باطن وہ رکھو, باطن جو ہے ظاہر وہ رکھو. ظاہر اور باطن کو ایک کر دو. اگر سچے ہیں تو ظاہر باطن کو ایک کر دو. اگر سچے ہیں تو ظاہر اور باطن کو ایک کر دو. نکاح کی ضرورت نہیں. جسم کا رہبر عقل, روح کا رہبر عشق. جسم کے احکام حاضر ظاہر, روح کے احکام غائب اور باطن. جسم کا ریسرچ کرنے والا سائنسدان اور فلسفی, روح کا محقق صوفی, صوفی. اور جسم جوان, مزے کی بات سنو نا, جسم جوان ہوتا ہے, جسم جوان ہوتا ہے منی کے نکلنے سے. جسم جوان منی نکلتی ہے. روح جوان جب انا نکلتا ہے, غرور نکلا تو وہ دن رہتا سمجھ لو روح کے جوانی کا. اب نہیں تو بڈھے رہ کر ہی بچے چلے تھے. اب آپ لوگ دیکھ لو, سمجھ لو بڈھے رہو, آپ ادھیڑ عمر کے رہو, 60 سال کے رہو, 70 سال کے رہو, 80 سال کے رہو, 90 سال کے رہو, کچھ بھی رہو, اگر انا اور غرور نکلا ہے تو سمجھتا ہوں کہ جوان ہو کر دنیا سے گئے. اور اگر انا نہیں نکلا, غرور نہیں نکلا, تو روح کے جوان ہونے کا کوئی مطلب نہیں. شادی سے جوان ہونے کی بات ہوتی ہے, شادی جوان ہونے کی بات ہوتی ہے. اسی لیے کیا کرتے ہیں اللہ والے, یہ ذکر کرو, وہ فکر کرو, یہ مراقبہ کرو, वो मुराकबा करो, ये मुआयना करो, ये मुशाहिदा करो, ये जाप अख्तियार करो, वो शुहूद अख्तियार करो, ये झाड़ू दे दिया करो, ऐसा करो ऐसा करो, लाके झाड़ू से जरा सा कचरा उचरा गैरुल्लाह का निकाल लिया करो, सबका देते 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 यहाँ तक के उस बेचारे का कुचियों में जब निकल जाता है, क्या है भाई कुछ बन रहा था, अब बन रहा है। बहुत बहुत मुश्किल है ये रास्ता तय करना, तो मामूली बात नहीं है। अपने आप को मिटा बोले तो बड़ी मुश्किल है। एग्जैक्टली बात याद आ गई, मैं इस पॉइंट को याद रखिए, वरना तो मैं दूसरा उन्होंने बदल जाएगा। लेकिन इस मुनासिबत से एक खास बात याद आ गई, जिक्र करता हूँ। हजरत बायरी जो बुस्तानी रहमतुल्लाह अलैह एक बड़े चिश्ती सिलसिले के जबरदस्त बुजुर्गों में से है, या कादरी सिलसिले के बहरहाल बड़े बुजुर्गों में से आप हजरात जानते हैं। उनके पास एक आदमी आया, कहने लगा कि साहब 30 साल से इबादत कर रहा हूँ साहब, मिठास नम की कोई चीज नहीं है, मिठाई नहीं, हलावत और मिठास नम की कोई चीज नहीं है साहब, आप मेहरबानी करके कोई नुस्खा दे दो, ले आसान में मिटाओ, अल्लाह वाले बहुत जल्दी इलाज कर देते, बहुत आसान में मिटे दे, क्या करो? बोले से सुनना पड़ता। ठीक है सुनता हूँ। बोलो तो क्या बोले? सबसे पहला काम सिर उठाओ। हजरत बायजी की बुस्तानी रहमतुल्लाह अलैह का नुस्खा ये अल्लाह, हाँ हजरत थानवी रहमतुल्लाह अलैह की किताबों में लिखा हुआ है, एतमाद के लिए बस है ना, इतना काफी है। हजरत बायजी ने मुस्तानी रहमतुल्लाह अलैह ने कहा कि देखो सर मुंडाओ, हाँ, और फरमाया कि एक फटा पुराना बड़ा थैला उसको गले में लटकाओ, आओ उसके बाद उसमें अखरोट भरो, अखरोट बादाम भर दो, अखरोटा भर दो, पूरा फुल फुल कर लो, इधर उधर ऐसा वैसा ऐसा की तैसा की जैसा भी महिला जी, और उसके बाद एक काम करना, एक ऐलान करना, शहर बुस्तान, एक शहर का नाम बुस्तान था, इस वक्त जो बुस्तानी बुस्तानी कहते हो बुजुर्ग, उस शहर बुस्तान के गली कूचों में फिरना, उन इलाकों में जहां पर हुंडे फिरते हैं, और ये कहना कि जो कोई मुझे एक लात मारेगा उसको एक अखरोट इनाम मिलेगा।
अब ये बेचारे हाथ बन के परेशान खड़े हुए हैं, बड़े मियां एक छरक लगा है,
ऐसी तगड़ी लगा है, अरे यार मर गया।
आप सोच 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 के अपने बोले कि साहब इतना बड़ा इतना बड़ा काम नहीं हो सकता साहब, नहीं हो सकता, अगर ये नहीं हो सकता तो तुम 300 साल की इबादत करेंगे तो तुम्हारा मतलब नहीं मिल सकता,
अगर तुम 300 बरस की इबादत भी करोगे तो तुम्हारा मकसूद हाथ नहीं आएगा, तुम्हारा इलाज इस वक्त यही है।
मतलब एक बताना ये है कि गुरूर निकलना जरूरी है, उसके बगैर रूहानियत की दुनिया में आदमी पनप नहीं सकता। कोशिश करो कोशिश करो कोशिश करो, छोटा हो नौजवान हो बूढ़ा हो दिल उम्र के हो मर्द हो औरतें हो, ये मेरे दोस्त ये गुरूर से ये गुरूर जो है रूहानियत को पनप नहीं देता, रूहानियत के झाड़ को सुखा के रख देता है। इसलिए कोई तो जिसम जवान होता है वही निकलती है, रूह जवान होती है तो अना निकलता है, अना निकलता है तो जवान होती है, उसके बाद जवान होने के बाद शादी का मरहला होता है। इसी तरह रूहानियत के मैदान में शादी का मरहला है, उस शादी के मरहले को कहते हैं पीरी मुरीदी। समझ में आया कैसा मैं क्या बोलना चाह रहा हूँ? पीर और मुर्शिद और मुरीद के दरमियान रابطہ कायम होता है, मुरीद बहैसियत कुल
وفادار بن جاتا ہے ان احکام اور عوامل کا جو مرشد کی طرف سے دیے جاتے ہیں. پیر اور مرید کے درمیان میں رابطہ گہرا پیدا ہو جاتا ہے اور اس نسبت بیت اور ارادت کے قیام کے بعد شادی کے بعد اولاد وجود میں آتی ہے. اس اولاد کے وجود میں آنے کا مطلب ہوتا ہے مریدین ہوتے ہیں. ہاں اس کے بعد ہوتے ہیں مرید ورید بولے تو. اور پھر نسلن باجا نسلن نسل در نسل اگر سلسلہ چلنا بولے تو مطلب یہ ہوتا ہے کہ اس میں ایسی قابلیت رکھنے والے جوہر موجود ہیں جن کو مجاز کہا جاتا ہے. صحبت یہ مجاز بیت ہیں، یہ مجاز صحبت ہیں، یہ مجاز علم ہیں، یہ ان کے بجائے ان کے جانشین ہیں، خلا سلسلے کے جانشین ہیں، یہ ان کی جگہ پر بیٹھنے والے ہیں، یہ ان کی جگہ خالی جگہ کو پر کرنے والے ہیں. یہ مطلب ہوتا ہے سلسلوں کا. اور آج کیا مطلب ہے سلسلوں کا آپ سمجھ لیں، آپ سے آپ زیادہ جانتے ہیں، میں کم جانتا ہوں، اس لیے کہ میں پردے کے اندر کی چیزیں نہیں دیکھتا. آپ پردے کے باہر، آپ اندر دیکھنے والے لوگ ہیں، دیکھ لیا کریں. ہم سب دور دور سے ذرا سا دوسرا تیسرا پارا پڑھ لے کے سمجھ جاتے ہو گیا. بہت زیادہ ڈیپ تھنکنگ میں ہم لوگ نہیں جاتے. ہم کو حضرت کا حکم بھی یہی ہے کہ بس کام اپنے، ہاں کامیابی تو کام سے ہوگی، نہ کہ حسنِ کلام سے ہوگی، ذکر کے التزام سے ہوگی، فکر کے اہتمام سے ہوگی. بس آپ ذکر فکر کر لیا کرو. کیوں میں غیروں کے نفس دیکھنے فرصت نہیں رہی. دوسروں کے احمد کہاں ہم ڈھونڈتے بیٹھیں گے بھائی، کہاں کہاں ان کو دیکھو دیکھو، ان کو دیکھو، یہ ڈھونڈو اور وہ ڈھونڈو، یہ کہاں تک ہے وہ کہاں تک ہے. خاص طریقہ یہ ہے کہ اپنے عیبوں پر نظر رکھیے، آپ کے بیکل کا شعر اچھا شعر ہے نا، ہاں دوسروں پر اگر تبصرہ کیجیے، سامنے آئینہ رکھ لیا کیجیے. اپنا آئینہ بھولے بھائی، اپنے آئینہ دنیا بھر کے ہیں، کہاں دیکھ لیتے بیٹھے. دوسروں پر اگر تبصرہ کیجیے، سامنے آئینہ رکھ لیا کیجیے. اپنے کو دیکھنے کے بعد دوسروں کو بولو آپ اس وقت بزرگا نے دن تو کس طرح جی بات پھیلی نہیں والے ہو، لیکن اتنا تو بتایا گیا کہ اگر یوں اور کے اشارہ کریں تو ایک انگلی آپ کی طرف رہتی، تین انگلیاں میرے طرف رہتے. ایک انگلی آپ کی طرف، تین انگلیاں میرے طرف، کیا مطلب؟ تم جس کی طرف اشارہ کر رہے ہو اس سے تین گنا زیادہ آپ کی داتے مبارک ہے. سمجھے؟ دیکھ لیتے مت بیٹھو، آپ رہے دمر بکر کو مت دیکھو، اپنے کو دیکھ لو. آپ یہ تو اچھا. اب اہم بات، بات کا آخری پوائنٹ، آخری حصہ ہے وہ یہ بڑے کام کی بات ہے. دیکھو بھائی، جسم میں روح کہاں کہاں ہے؟ یہاں ہے، کہاں ہے؟ ہر جگہ ہے. جسم میں روح ہر جگہ، اسی طرح کائنات میں اللہ ہر جگہ. ہاں انو اللہ میاں، ہاں اللہ میاں رہتے، بالکل رہتے. کہاں رہتے؟ ہر جگہ رہتے. تو بچے کا عقیدہ ہے اللہ حاضر ناظر ہر جگہ موجود ہے، اللہ حاضر ناظر ہر جگہ موجود. میں طالب الاسلام کے پڑھنے والے بچوں کا سمجھے کیا ہوتا وہاں؟ میں آپ کیا کروں، کوئی سبق ہے ہمارے واسطے؟ اور نازک بات بتائے. جیسے جسم میں روح ہر جگہ، اسی طرح مخلوق میں خالق ہر جگہ. جیسے جسم میں ہاں روح ہر جگہ، جیسے مملوک میں مالک ہر جگہ. مملوک میں مالک جل بگر، محکوم میں حاکم دلوگر، مربوب میں رب دلوگر، معلوم میں علیم دلوگر، بندے میں اللہ دلوگر. اللہ تعالیٰ کی تجلیات ہی ہیں تجلیات، تم سے پاؤں تک
کوئی نہیں.
مگر میرے دوست تو کام کی بات یاد رکھنا، وہ یہ ہے کہ جسم اور روح کا اتنا گہرا رابطہ ہے، اتنا گہرا رابطہ ہے کہ جسم جسم ہے، روح روح ہے. جسم کو روح بولتے نہیں بول سکتے، روح کو جسم بول سکتے نہیں بول سکتے، تو پھر اللہ کو بندہ، بندے کو اللہ کیسا بول سکتے؟ جیسے جسم اور روح اپنی اپنی جگہ پر ہے، اور جسم روح نہیں، روح جسم نہیں، یہ ہے، وہ ہے، یہ وہ نہیں، وہ یہ نہیں. ایسے اللہ بندہ نہیں، بندہ اللہ نہیں، اللہ اللہ ہے، بندہ بندہ ہے. ان کمالات کے باوجود اللہ جل شانہ کی ذات مبارک کو ہر جگہ حاضر سمجھو، ناظر سمجھو، ساتھ سمجھو. حاضری ناظری مئی، حاضری ناظری مئی بول کے جو حاضری جس کے سلسلے میں اذکار کراتے ہیں، اس کا خلاصہ بھی یہی ہے. اللہ تعالیٰ مجھے اور آپ کو بل خیر کی توفیق عطا فرمائے، اور امر رب خوب سے خوب تک سمجھنے کی توفیق دے. وآخر دعوانا الحمدللہ رب العالمین. چلو بھائی، ضعیف حضرات ٹیکہ لے لے، نوجوان حضرات ٹیکہ لینے کی ضرورت نہیں ہے. درود شریف پڑھیے، دعا کریں، ذکر کریں گے، ذکر تھوڑا. چلو درود شریف پڑھیں. ایک آواز سے، ایک جہر سے، ایک لہر سے بچے خاموش رہے، عورتیں اپنے دائرے. لا الہ الا اللہ،
لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ،
محمد رسول اللہ، اللهم صل على محمد وعلى آل محمد وبارك وسلم. الله حاضرنا، الله ناظرنا، الله معنا، اللهم نظر قلوبنا بنور معرفتك أبدا أبدا يا الله. لا إله إلا الله،
لا إله إلا الله، لا إله إلا الله،
Yeah, I do. ربنا تقبل منا انك انت السميع العليم.